بسم الله الرحمن الرحيم. حسبنا الله ونعم الوكيل، حسبنا الله ونعم الوكيل، حسبنا الله ونعم الوكيل، حسبنا الله ونعم الوكيل، حسبنا الله. حسبنا الله ونعم الوكيل، حسبنا الله. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل، اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد. اللهم صل، بسم الله الرحمن الرحيم. لا حول ولا قوة إلا بالله، 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 لا حول ولا قوة. لا حول ولا قوة إلا بالله، لا حول ولا قوة، لا حول ولا قوة. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك. اللهم صل على سيدنا محمد. بسم الله الرحمن الرحيم. يا خفي اللطف أدركني بلطفك الخفي، 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 يا خفي اللطف أدركني، يا خفي اللطف أدركني بلطفك الخفي. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل، اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وبارك. بسم الله الرحمن الرحيم. يا باقي أنت الباقي، 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 يا باقي. يا باقي أنت الباقي، يا باقي أنت الباقي. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا، اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. بسم الله الرحمن الرحيم. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. لا إله إلا أنت سبحانك، لا إله إلا أنت سبحانك إني كنت من الظالمين. لا إله إلا أنت. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل، اللهم صل على سيدنا محمد وعلى آل سيدنا. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. بسم الله الرحمن الرحيم. والله ذو فضل على المؤمنين 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 والله ذو فضل. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل. اللهم صل على سيدنا محمد وعلى آل سيدنا. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد. بسم الله الرحمن الرحيم. إنا لله وإنا إليه راجعون 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 إنا لله. إنا لله وإنا إليه راجعون إنا لله وإنا إليه راجعون. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد اللهم صل على سيدنا محمد وعلى آل سيدنا بسم الله الرحمن الرحيم. الله ولي الذين آمنوا الله ولي الذين آمنوا الله ولي الذين آمنوا الله ولي الذين آمنوا، الله ولي. الله ولي الذين آمنوا، الله ولي الذين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل. اللهم صل على سيدنا محمد. اللهم صل على اللهم صل. بسم الله الرحمن الرحيم. والله ولي المؤمنين، والله ولي المؤمنين، والله والله ولي المؤمنين، والله الله ولي. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل. اللهم صل على سيدنا محمد وعلى آل سيدنا رسول الله. دعا کر لیجئے. سبحان ربی العال الوهاب. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد مبارك وسلم. اے اللہ، یہ جو ختم خواجگان پڑھا گیا اسے ہم نبی علیہ الصلوۃ والسلام کی خدمت میں ایصال ثواب کرتے ہیں، یا اللہ قبول فرما. نبی علیہ الصلوۃ والسلام کے وسیلے سے تمام انبیاء، تمام صحابہ، صحابیات، تابعین، تب تابعین، ائمہ، مجتہدین، مفسرین، محدثین، فقہائے کرام اور تمام سلسلہ کے بزرگ، خصوصاً سلسلہ علی نقشبندیہ کے بزرگ، اور تمام مؤمنین مؤمنات مسلمین مسلمات کو ایصال ثواب کرتے یا اللہ قبول. صلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. الحمد لله وكفى، الحمد لله وكفى، وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. كانوا قليلا من الليل ما يهجعون وبالأسحار هم يستغفرون. سبحان ربك رب العزة عما يصفون، سلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد مبارک وسلم. ارشاد باری تعالی ہے، کانو قلیلا من اللیل ما یہجعون وبالاسحار هم یستغفرون. اللہ اپنے نیک بندوں کا تذکرہ فرماتے ہیں اور فرماتے ہیں کہ یہ وہ لوگ، یہ رات کو تھوڑا سوتے ہیں، قلیلا من اللیل ما یہجعون وبالاسحار هم يستغفرون، اور سحری کے اوقات میں، صبح کے قریب کے وقت میں، یہ اللہ سے خوب استغفار کرتے ہیں. تو اللہ نے اپنے مقرب لوگوں کا ایک وصف بیان کیا ہے، یہ وہ لوگ ہیں جو رات کو تھوڑا سوتے ہیں، یعنی رات عبادت میں گزارتے ہیں، اور پوری رات جب عبادت میں گزارتے ہیں یا رات کی عبادت کرنے والے بنتے ہیں. وہ بالاسحاری ہم یستغفرون، تو اس عبادت کرنے کے بعد یہ نہیں سمجھتے ہیں کہ ہم دوسروں سے بہت بہتر ہو گئے، بلکہ اس عبادت کرنے کے بعد اللہ رب العزت فرماتے ہیں کہ وہ اللہ سے معافیاں مانگتے ہیں. تو یہ اللہ کے پسندیدہ لوگ ہیں جو رات کو تہجد کی نماز پڑھتے ہیں. مسلمان کے لیے، مومن کے لیے، اگر تہجد کی پابندی نصیب ہو جائے تو یوں سمجھ لے کہ اس نے اپنے آپ کو بہت زیادہ اللہ کے قریب کر لیا. حدیث پاک میں آتا ہے، نبی علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، علیکم بقیام اللیل، تم پر رات کی عبادت لازم ہے، فَإِنَّهُ دَابُّ الصَّالِحِينَ، کہ یہ نیک لوگوں کی، اللہ والوں کی نشانی ہے. تو اللہ کے پیارے محبوب بھی فرما رہے ہیں، یہ جو تہجد کی نماز ہے، یہ اصل اللہ والوں کی اصل نشانی ہے. حضرت جنید بغدادی رحمت اللہ علیہ فرماتے ہیں، بلکہ جنید بغدادی رحمت اللہ علیہ کے انتقال کے بعد کسی نے ان کو خواب میں دیکھا اور پوچھا کہ حضرت آگے کیا بنا؟ اتنا جو آپ نے دینی کام کیا اور اتنے لوگوں کو دین سکھایا، اتنے آپ کے بیان بہترین ہوتے تھے، तो उस ख्वाब देखने वाले को जवाब दिया कि हमारे सारे अल्फाज हवा हो गए और सारी जो चीजें लिखी थी वो भी गुम हो गई। हाँ, वो जो रात को दो चार नफल पढ़ लेते थे वो असल में काम आए। और ये रात का वक्त इतनी बरकत वाला वक्त, ये तहज्जुद का वक्त, हदीस पाक में आता है, यानी इसकी बरकत का आप हाल देखें इस वक्त का, कि नबी अलैहिस्सलाम ने फरमाया कि ये वो वक्त है कि जब अल्लाह रब्बुल इज्जत इस दुनिया के आसमान पे आ जाते हैं। क्या बरकत इस वक्त में होती है। और इस आसमान में तशरीफ ला के अल्लाह रब्बुल इज्जत फरमाते हैं, कौन है जो मुसीबत में है कि मैं उसकी मुसीबत को दूर कर दूं, कौन है जिसको कोई जिससे गुनाह हो गया तो मैं इस वक्त में उसको माफ कर दूं, और कौन है जिसकी कोई हाजत है तो मैं उसकी हाजत को पूरा कर दूं। तो ये वो वक्त है जब अल्लाह रब्बुल इज्जत की मेहरबानी, उसकी शफकत, उसकी रहमत अपने उरूज पर होती है। इसीलिए ये जो रात के वक्त उठने वाला है, ये और कोई नहीं सिवाय यही कहा जाएगा कि ये अल्लाह का दोस्त है। इतना ये रात का उठने वाला अल्लाह को पसंद है। हदीस पाक में आता है कि दो लोग ऐसे हैं कि जिनके तस्करे अल्लाह रब्बुल इज्जत अपने फरिश्तों में फरमाते हैं। यानी दो लोग, दो किस्म के लोग ऐसे हैं कि जिनकी तारीफ अल्लाह रब्बुल इज्जत अपने फरिश्तों से करते हैं। जैसे कई मर्तबा वालिद वालदा जो होते हैं अपने बच्चों की तारीफ कर रहे होते हैं ना, बच्चों ने कोई अच्छा किया होता है कुछ काम तो लोगों से बता रहे थे कि आज ने ये किया, बच्चा स्कूल में बड़े नंबर लेके आता है, पढ़ता बहुत अच्छा है, फला काम बहुत अच्छा करता है, इससे कुरान मुकम्मल कर लिया, वालदैन हर एक को बता दू बेटा हमारा हाफिज कुरान है। अल्लाह अकबर। चंद दिनों पहले एक वालदैन से मुलाकात हुई, 21 साल का बेटा एक्सीडेंट में फौत हो गया। बस वालदैन सर वक्त कहते, सारा वक्त कहते थे कि ये हाफिज कुरान था हमारा बेटा, तब से कहते थे हाफिज कुरान, कहते भी थे आंसू भी बहाते थे। तो जिससे मोहब्बत होती है इंसान बैठ के उसके तस्करे बड़े करता है। ये जो अल्लाह रब्बुल इज्जत अपने फरिश्तों में तस्करे, इसलिए कुछ दो लोगों के फरमा रहे हैं कि अल्लाह को बहुत ज्यादा मोहब्बत उनके साथ, जैसे वालदैन को औलाद के साथ। जब औलाद कोई बड़े अच्छा काम करती है ना, जब वालदैन की कोई बड़ी बात मान लेती है तो फिर वालदैन भी इसी तरह बड़ी मोहब्बत में आके सबको तस्करे कर रहे होते हैं कि इसने तो ये कर लिया। यही मामला अल्लाह रब्बुल इज्जत अपने दो किस्म के बंदों के साथ करते हैं कि उनका बैठ के तस्करा फरमा रहे होते हैं। एक वो है कि जिसको रात का वक्त था, पूरा काफिला सफर कर रहा था, पूरा दिन पूरी रात सफर करता रहा, और जब रात में जाके पड़ाव डाला कहीं पे तो इतनी देर हो गई थी, पूरे काफिले को इतनी थकावट थी कि जैसे पड़ाव डाला तो सारे लेट गए और सब नींद में गुम हो गए, मगर इनमें एक था जिसने वुजू किया और आकर मुसल्ले पे खड़ा हो गया। हदीस पाक में आता कि इस खड़े होने वाले का तस्करा अल्लाह अपने फरिश्तों में फरमाते हैं। और हदीस पाक में आता है कि दूसरा वो है कि नौजवान है, शादी हुई है, रात तहज्जुद का वक्त होता है, आंख खुलती है, चाहता तो ये वाला वक्त अपनी बीवी के साथ भी गुजार लेता, मगर इस हालत में भी वुजू करता है और मुसल्ले पे आ जाता है। इस नौजवान का तस्करा भी अल्लाह अपने फरिश्तों में फरमाते हैं। तो ये जो तस्करे कई मर्तबा किसी की मोहब्बत से किए जाते हैं, इसका मतलब ये होता है कि उसके लिए मोहब्बत होती है। मगर ये जो दोनों लोग हैं जिनका तस्करा अल्लाह रब्बुल इज्जत अपने फरिश्तों में कर रहा है, इन दोनों में एक चीज कॉमन है, और वो क्या कि ये दोनों रात की इबादत करने वाले लोग हैं। तो जिसने रात को इबादत कर ली, बड़ा मार का मार लिया। आज तो जमाना ऐसा है ना कि देखता है कि किसकी मार्केटिंग ज्यादा है तो उसको अच्छा समझा जाता है। अल्लाह रब्बुल इज्जत के नजदीक अच्छा उसको समझा जाएगा, अल्लाह का दोस्त उसको समझा जाएगा कि रात में उठ के अल्लाह के सामने इबादत में लग जाएगा। ये रात की इबादत ये बहुत बड़ी तौफीक है, ये हर एक को नहीं मिलती। नबी अलैहिस्सलाम ने इरशाद फरमाया, अफशुस्सलाम, तुम सलाम को आम करो, वतअम, और तुम खाना लोगों को खिलाया करो, वसल्लू बिललैलि वन्नासु नियाम। और तीसरी बात फरमाएं कि रात को नमाजें पढ़ा करो जब लोग सो रहे हो, उदखुलुल जन्नत बिस्सलाम, तुम सलामती के साथ जन्नत में दाखिल हो जाओ। तो तीन काम फरमाए कि सलाम सबको किया करो, जो भूखा है उसको खाना खिला दिया करो, और तीसरा रात को इबादत कर लिया करो, बड़े आराम से सलामती के साथ जन्नत में दाखिल हो जाओ। तो जिसने ये रात को इबादत करना सीख ली, जिसने इस रात की इबादत को मामूल बना लिया, उसने वाकई अपनी जिंदगी भी आसान कर ली और अपनी आखिरत में भी उसने ऊंचे दर्जात पा लिए। और ये रात की इबादत जो है ये बहुत बड़ी तौफीक है। मशाइख ने फरमाया कि ये जो रात की इबादत करने वाले हैं ये एक लिस्ट है, ये अल्लाह के मुकर्रबीन की लिस्ट है। और जिस रात ये रात की इबादत करने वालों को जब इस रात की इबादत से महरूम किया जाता है, यूं समझ लें उस अल्लाह के मुकर्रबीन की लिस्ट से निकाल दिया जाता है। रात की इबादत ये असल काम है। मशायख ने फरमाया कि रात को फरिश्तों के दो गुरोह बना दिए जाते हैं। एक गुरोह होता है जो थपकी मार के सुला देने वाला गुरोह होता है, यानी ये फरिश्ते जो हैं ये घूमते हैं और जो तहज्जुद के औकात में अगर कोई उठने की कोशिश भी कर रहा है तो उसको सुलाते हैं। और दूसरा गुरोह होता है जो पर मार के उठा देने वाला होता है, कि जो अल्लाह के मुकर्रबीन होते हैं अगरचे वो देर से सोए होते हैं, ये आते हैं और पर मारते हैं और उठा देते हैं, कि ये उन नेक लोगों के उठने का वक्त होता है। तो सच्ची बात तो ये है कि ये तौफीक हर एक को नहीं दी जाती। रात को इबादत में उठने वाले ये अल्लाह के चुने हुए लोग होते हैं। कौन होते हैं जिनको ये रात को इबादत की तौफीक मिल जाती है? तो बड़े गरीब लोग होते हैं या बड़े अमीर लोग होते हैं? होते कौन है? वक्त का बादशाह थे औरंगजेब आलमगीर रहमतुल्लाह अलैह। बड़ी मोहब्बत रखते थे वो अगर मुजद्दिद-ए-लसानी रहमतुल्लाह अलैह और उनके साहबजादे से, मशायख से, अल्लाह वालों से बड़ी मोहब्बत रखते थे। मगर हुकूमती जिम्मेदारियां थी तो बार बार उन बुजुर्गों की सोहबत में जा नहीं सकते थे। तो हजरत से गुजारिश की यदि किसी आप अपने बड़े जो तरबियत याफ्ता खलीफा है उनको यहां महल में भेज दें, کہ وہ میری تربیت فرمائے. تو حضرت نے, بڑے بزرگ تھے, انہیں کی اولاد میں سے تھے, ان کو بھیج دیا حضرت خواجہ سیف الدین رحمت اللہ علیہ. حضرت خواجہ سیف الدین رحمت اللہ علیہ وہاں آئے, بہت ہی زیادہ ادب کرتے تھے, وقت بادشاہ تھا. اور ادب میں ایک چیز بڑی حیران کن تھی کہ خواجہ سیف الدین رحمت اللہ علیہ بھی تہجد کے لیے اٹھتے تھے, یہ حضرت خواجہ سیف الدین رحمت اللہ علیہ سے پہلے اٹھتے تھے تہجد میں, اور خواجہ سیف الدین رحمت اللہ علیہ کے لیے پانی گرم کرتے تھے, نفلیں اپنی ادا کر کے پانی گرم کر کے اور اس وقت پہنچتے تھے کہ حضرت کے اٹھنے کا وقت ہوتا تھا. وقت کا بادشاہ ہے. تو یہ تہجد پڑھنے والے کوئی خاص قوم نہیں ہوتی ہے, یہ اللہ کا چناؤ ہوتا ہے. علماء نے فرمایا کہ تہجد کی توفیق نہ ملنا یہ بڑی محرومی ہے. جو لوگ سلاسل میں ہوتے, مشائخ کے ساتھ تعلق رکھتے ہیں, معمولات کرتے ہیں, ذکر اذکار کرتے ہیں, ان کو مشائخ نے فرمایا کہ یہ تہجد نفل عبادت نہیں, یہ اس سلوک کے فرائض میں سے ہے. کیونکہ جنہوں نے مشائخ سے تعلق رکھا, اللہ والوں سے تعلق رکھا, اس کا اور مقصد کیا ہے؟ اللہ سے قریب ہونا اس کا مقصد ہے. تو اللہ سے قریب ہونے میں کچھ چیزیں یوں سمجھ لیں فرائض ہیں. اگر اللہ کا خاص قرب چاہتے ہیں تو تہجد کی نماز فرض کی مانند ہے. تو چار قسم کے لوگ ایسے کہ جس کو اس تہجد کی نماز سے محروم کر دیا جاتا ہے. اور پہلی چیز ہے گناہ, کہ گناہ ایسی چیز ہے کہ تہجد سے انسان کو محروم کر دیا جاتا ہے. یہ جو اللہ کے اولیاء ہوتے ہیں ان کی اللہ نے قرآن میں صفت بتائی کہ وہ کون ہوتے ہیں, الذین آمنوا وکانوا یتقون. اولیاء کرام تو وہ ہوں گے جو ایمان لائیں گے, گناہوں سے بچیں گے. تو جس شخص کی زندگی میں گناہ ہے اس کو پھر تہجد کی توفیق نہیں ملتی. یہ گناہ اور تہجد ایک ساتھ ساتھ نہیں چل سکتا. حدیث پاک میں آتا ہے کہ تہجد کی نماز تم پر لازم ہے کہ یہ اللہ والوں کی نشانی ہے, اللہ والے تہجد پڑھتے ہیں, اور یہ گناہوں کے کفارہ ہے, گناہوں کا معاف کرنے کا ذریعہ ہے. مگر اس کے ساتھ ساتھ اللہ کے نبی نے یہ بھی فرمایا کہ یہ گناہوں سے بچنے کا بھی ذریعہ ہے. یعنی جو شخص تہجد پڑھے گا وہ گناہوں سے بچے گا. آٹومیٹکلی تہجد پڑھنا پڑھنے والا گناہوں میں پھنسے گا نہیں, اور اگر گناہوں میں پھنس رہا ہے تو پھر تہجد ہاتھ سے جائے گی, یہ دونوں ایک ساتھ چل نہیں سکتے. تو تہجد پڑھنے کا آٹومیٹک جو اثر ہے, فوری اثر یہ ہے کہ گناہ چھوٹ جائے گا. اور اگر یہ گناہ نہیں چھوٹتے تو پھر تہجد چھوٹ جائے گی. یہ ممکن ہی نہیں ہے کہ تہجد بھی خوب پڑھ رہا ہے اور گناہ بھی خوب کر رہا ہے, یہ دونوں ساتھ چل ہی نہیں سکتے. حدیث پاک میں بنی اسرائیل کے ایک عالم کا واقعہ آتا ہے کہ بنی اسرائیل کا ایک عالم تھا, اس سے ایک بڑا گناہ ہو گیا. اب عالم دین تھا, پتہ تھا کہ گناہ کا اثر ہو کے رہتا ہے, تو وہ اس انتظار میں تھا کہ جی میں نے کیونکہ بڑا گناہ کیا ہے, ایک تو میرے پاس جتنی بھی نعمتیں ہیں ان نعمتوں سے کوئی نہ کوئی نعمت چھین لی جائے گی, تو انتظار میں تھا. کافی وقت گزر گیا, اس نے دیکھا جتنی نعمتیں میرے پاس ہیں سب اسی طرح موجود ہیں. تو ایک دن اللہ کا بڑا شکر ادا کرتا کہ یا اللہ تو کتنا رحیم ہے, تو کتنا کریم ہے, میں نے اتنا بڑا گناہ کیا اور تو نے اپنی نعمتوں کو مجھ پر اسی طرح سلامت رکھا. اللہ نے اسی وقت دل میں القا کیا کہ نہیں میرے بندے، تجھے ہم نے محروم کیا ہے، تو سوچ. اب یہ سوچ میں لگ گیا کہ اچھا کون سی نعمت ہے جو ہاتھ سے نکل گئی. بڑا غور کیا تو غور کرنے کے بعد اس نتیجے پہ پہنچا کہ ہاں، جس دن سے گناہ کیا ہے اس دن سے رات کے آخری پہر کی دعاؤں سے محروم کر دیا گیا. تو یہ گناہ اور تہجد ساتھ نہیں چل سکتے. تو جو چاہے کہ میرے گناہ مٹ جائیں وہ تہجد پڑھنا شروع کر دے، مگر جو تہجد پڑھے گا اور گناہ بھی ساتھ چلیں گے تو پھر تہجد ہاتھ سے نکل جائے گی. تو چار قسم کے لوگ جن کو تہجد سے محروم کر دیا جائے گا. اور پہلا وہ ہے کہ جو گناہ کرتا ہے. حسن بصری رحمت اللہ علیہ کے پاس ایک نوجوان آیا، جیسے لوگ بزرگوں کے پاس جاتے ہیں، اور جا کے اس نے عرض کی، حضرت دعا کرے نا مجھے تہجد کی توفیق مل جائے. حضرت نے دعا نہیں فرمائی، نصیحت فرمائی، کہا نوجوان تو دن میں گناہ کرنا چھوڑ دے، اللہ تجھے رات کی عبادت کی توفیق عطا فرمائے. یہ تہجد کا معاملہ گناہوں کے ساتھ مربوط ہے. تو گناہ کرے گا تہجد ہاتھ سے نکل جائے. اور تہجد ہاتھ سے نکلنے کو ہم چھوٹی چیز سمجھتے ہیں، اس کائنات کے اندر اس سے زیادہ فائدہ مند چیز نہیں ہے. اس بات پہ سارے بزرگوں کا اتفاق ہے کہ تہجد کا وقت بہت ہی زیادہ برکتوں والا وقت ہے، اللہ کے ہاں بڑا مقبول وقت ہے. دو رکعت جو سنت فجر کی ہے اس کے بارے میں اللہ کے پیارے محبوب نے فرمایا کہ یہ دو رکعت جو پڑھنا ہے یہ پوری کائنات اور اس کے اندر جتنی بھی نعمتیں ہیں یہ اس سے بھی زیادہ بڑھ کے ہیں. تو وہ تہجد جس کے تذکرے خوب قرآن اور حدیث میں آ رہے ہیں تو سوچے اس کا کیا حال ہوگا. تو چار قسم کے لوگوں کو تہجد سے محروم کر دیا جائے گا. پہلا وہ شخص ہے جس کی زندگی میں گناہ زیادہ ہے. اسی لیے جو لوگ مشائخ سے بیعت کرتے ہیں نا، اللہ والوں سے تعلق رکھتے ہیں، ظاہر ہے وہ مشائخ جو ہوتے ہیں ان کا کام یہی ہوتا ہے کہ جی ان کو اللہ کے قریب کرنا ہے. ایک طرح سے یوں سمجھ لیں ایک استاد اور شاگرد کا معاملہ ہے، اور ان کو کورس مکمل کروانا ہے. تو جو عام کورس ہوتا ہے اس کے اندر تو امتحان ہوتا ہے، امتحان کے ذریعے سے پتہ چلتا ہے کہ شاگرد کیسا کام کر رہا ہے. لوگ درس نظامی پڑھتے ہیں، 8 سالہ کورس ہوتا ہے، 8 سال امتحان ہوتے ہیں، فائنل ایگزام دیں گے، پاس کرے گا تو آگے بڑھے گا. تو جو لوگ مشائخ سے تعلق رکھتے ہیں ان کا امتحان کہ جی باطنی حالت کیسے جا رہی ہے، اس باطنی حالت کا معاملہ کئی مرتبہ اللہ رب العزت ان مشائخ پہ کھولتے بھی ہیں، مگر اس کا اصل امتحان یہ تہجد کی نماز ہی ہے. مشائخ تہجد کا پوچھتے ہیں، جس کی تہجد صحیح ہو رہی ہے اس کا مطلب ہے زندگی میں گناہ کم ہو رہے ہیں، اور جس کی تہجد رکی ہوئی ہے اس کا مطلب ہے کہ زندگی میں گناہ ہو رہے ہیں، اور جس کی فجر جا رہی ہے اس کا مطلب ہے اور زیادہ گناہ ہو رہے ہیں. یہ توفیق کے گناہ چھوڑنے پہ ہی ملتی ہے. تو چار قسم کے لوگوں کو تہجد سے محروم کر دیا جائے گا. اور ایک وہ ہے جو گناہ کرتا ہے، تہجد ہاتھ سے نکل جاتی ہے. دوسرا وہ شخص ہے جو حرام مال خوب کھاتا ہے، حلال اور حرام میں احتیاط نہیں کرتا. حدیث پاک میں آتا ہے ایک شخص ہے جو خوب اللہ سے یا رب کہہ کے دعائیں مانگ رہا ہے، پوری توجہ سے دعا مانگ رہا ہے، مگر اللہ رب العزت اس کی دعا کیسے قبول فرمائے جبکہ وہ کھا جو رہا ہے وہ حرام ہے. جس کے جسم میں حرام لقما جاتا ہے اس کو بھی تہجد سے محروم کر دیا جاتا ہے، بلکہ جس کے جسم میں حرام لقما جاتا ہے اس کو جنت سے بھی محروم کر دیا جاتا ہے۔ نبی علیہ الصلوۃ والسلام نے ارشاد فرمایا کہ جو جسم حرام مال پر پلتا ہے اس جسم پر جنت حرام ہو جاتی ہے۔ انگریزی کا ایک مقولہ ہے، یو آر واٹ یو ایٹ، تم وہی ہو جو تم کھاتے ہو۔ انگریزوں نے تو اس کو کہا صحت کے اعتبار سے کہ تم اگر صحت مند کھانے کھاؤ گے، بہت زیادہ تیل والے اور بہت زیادہ میٹھی چیزیں نہیں کھاؤ گے تو تمہاری صحت اچھی رہے گی، یو آر واٹ یو ایٹ۔ مگر یہ حلال اور حرام پہ بھی بالکل فٹ ہوتا ہے کہ اگر تم حلال کھاؤ گے تو تمہارے جسم جو ہے وہ حلال کام کرے گا، اگر تم حرام کھاؤ گے تو جسم پھر حرام کام ہی کرے گا۔ تو چار قسم کے لوگوں کو اس تہجد سے محروم کیا جاتا ہے، ایک گناہ کرنے والے کو، اور ایک وہ شخص جو حلال اور حرام میں فرق نہیں کرتا۔ امام مالک رحمت اللہ علیہ کا مشہور قول ہے، وہ فرماتے تھے کہ جب انسان حرام مال کماتا ہے وہ سارا مال حرام کاموں پہ ہی لگتا ہے، بلکہ فرمایا کرتے تھے کہ ہم لوگوں کے مال کے استعمال کرنے سے پتہ لگاتے تھے کہ اس کا مال حلال ہے یا حرام۔ تو چار قسم کے لوگوں کو تہجد سے محروم کر دیا جائے گا، ایک وہ ہے جو گناہ کرتا ہے، اور ایک وہ ہے جو حلال اور حرام کا خیال نہیں کرتا۔ ایک وجہ اور بھی ہے جو عام طور پہ لوگ سمجھتے ہیں تہجد نہ ملنے کی وجہ، اور وہ کہتے ہیں کہ جی دیر سے سونا یہ وجہ بن گئی۔ تو عام لوگ سارے تقریباً ہر بندہ جس سے پوچھا جائے کہ جی تہجد پڑھتے ہیں نہیں پڑھتے ہیں، تو وہ یہ کہتے ہیں کہ جی دیر ہو گئی اس لیے نہیں پڑھ سکا۔ مشائخ کے نزدیک یہ دیر سے سونا یہ وجہ سب سے کمزور وجہ ہے تہجد نہیں پڑھنے، کیونکہ تہجد کے پڑھنے کا تعلق دیر سے اور جلدی سونے کے ساتھ نہیں ہے، تہجد پڑھنے کا تعلق توفیق کے ساتھ ہے۔ چنانچہ کئی ایسے مشائخ جو رات کو بہت دیر سے سوتے ہیں، حضرت خواجہ غلام حبیب صاحب رحمۃ اللہ علیہ کی سمانے میں لکھا ہے کہ حضرت جو ہیں وہ سفر جب فرماتے، تبلیغی سفر ہوتا، دینی سفر ہوتا، تو بیانات اور لوگوں سے ملاقاتیں کرتے کرتے رات کو بہت دیر ہو جاتی، تو کبھی ایک بجے سوتے تو کبھی ڈیڑھ بجے سوتے، اور فرماتے ہیں کہ اتنے سارے لوگوں نے شہادت دی کہ تہجد کے وقت ایسے اٹھے ہوتے کہ جیسے 8-10 گھنٹے آرام کر کے اٹھے ہوئے ہیں۔ اگر فرماتے ہیں ایک مرتبہ ملک سے باہر گیا کسی دینی سفر پہ، اتنی زیادہ مصروفیت تھی کہ کئی دنوں سے بے آرامی تھی، کئی دنوں سے ایک ایک دو دو گھنٹے نیند ہو رہی تھی، تو ایک مرتبہ مغرب کی نماز سے پہلے، یعنی جب اتنے دن بے آرامی گزرے تو اتنی شدید نیند آ رہی تھی کہ اب مغرب کی نماز میں جیسے 7-8-10 منٹ رہ گئے ہیں، اور حضرت نے سب سے کہا کہ بھائی بہت نیند آ رہی ہے، سب سے کہا کہ جی نکلو باہر۔ سارے ادب کی وجہ سے نکل گئے، حضرت کے جو ایک تو قریبی تھے انہوں نے کہا یہ کوئی وقت تو ہے نہیں سونے کا، ابھی 10 منٹ میں تو مغرب کی نماز ہے، اذان ہونے والی ہے۔ حضرت نے آرام فرمایا، سب کو باہر نکال دیا، 5-7 منٹ بعد کنڈی کھولی اور اندر بلا لیا، بہت ہی قریبی حضرت کے خلیفہ صاحب تھے، ان کو کہا کہ میں نے کنڈی لگائی اور میں سویا، اور سویا اور اتنا سویا جتنا میرا دل چاہا اتنا سویا، और जब उठा तो मैं ऐसे फ्रेश था कि जैसे मैं खूब नींद करके सोया। अभी जब उठा था तो मैंने देखा कि सोए हुए तकरीबन 3 से 4 मिनट हुए थे। तो ये कम सोना ये कोई वजह नहीं है नमाज तहज्जुद में उठने की, ये नमाज तहज्जुद में ना उठने की वजह नहीं है। इंसान कम सो के भी तहज्जुद की नमाज के लिए उठता है अगर तौफीक हो। तहज्जुद की नमाज कुछ लोगों के लिए दवा की मानिंद है। इब्तदान जब इंसान पढ़ना शुरू करता है तो जिस तरह इंसान को दवा मुश्किल लगती है खाना, इसी तरह ये तहज्जुद की नमाज भी मुश्किल लगती है। मगर जिन लोगों की आदत हो गई है उनको लिए ये तहज्जुद की नमाज गिजा की मानिंद है। खूब शौक से उठते हैं, इंतजार में होते हैं कि जी सारे सोएं और मुझे अल्लाह के साथ कलाम करने का अकेले वक्त मिल जाए, वो वक्त मिले जिसमें कोई मुझे डिस्टर्ब ना करे। आज दुनिया की मोहब्बतों में भी ऐसा ही होता है ना कि जो आपस में मोहब्बत करने वाले होते हैं, चाहे वो दो दोस्त ही क्यों ना हो, करीबी ताल्लुक है, तो वो चाहते हैं भाई अब जब हम मिले हैं तो दूसरे डिस्टर्ब ना करें। जब दुनिया में ये हाल है तो अल्लाह वालों का भी यही हाल है कि जब मुझे अल्लाह के साथ इबादत का वक्त ऐसा मिले कि जिसमें मुझे कोई तंग करने वाला ना हो। तो हम जैसों के लिए तो तहज्जुद बड़ी मुश्किल सी चीज, अल्लाह वालों के लिए तहज्जुद की नमाज बहुत ही मरहूब चीज, वो जीते इसी के लिए है। चुनांचे मशायख ने फरमाया कि लोगों के लिए ईद की नमाज जो है वो रमजान के बाद आती है ईद का दिन, मगर अल्लाह वालों के लिए रमजान की हर रात ईद की मानिंद होती है कि ये इबादतों की रात होती है। विचार किस्म के लोगों को इस तहज्जुद से महरूम कर दिया जाएगा। एक वो जो गुनाह करता है, एक वो जो हराम और हलाल में ख्याल नहीं करता, और एक कमजोर वजह है जी देर से सोता है। देर से सोता तो वजह ही नहीं है, मशायख के नजदीक ये कोई वजह नहीं है। हजरत शेखुल हदीस हजरत मौलाना ज़करिया रहमतुल्लाह अलैह तहज्जुद भी पढ़ते थे, आपने बहुत हदीस भी पढ़ाई, शेखुल हदीस थे, बहुत सारी किताबें भी, तसानीफ बहुत बड़ी, आपकी खानकाह अपने जमाने की सबसे बड़ी खानकाह थी। आपके खुलफा इस वक्त दुनिया के हर कोने में इस वक्त भी नजर आते हैं, तो बड़े अल्लाह वाले थे। और आपकी लिखी हुई ये हदीस की किताब फजाइल आमाल, ये दुनिया की 3-4 ऐसी किताबें होंगी जो सबसे ज्यादा पढ़ी जाने वाली किताबों में से। अल्लाह ने इतनी बड़ी तौफीक दी थी, इतने सारे काम थे, मगर तहज्जुद का शौक भी बड़ा जबरदस्त किस्म का था। तो खुद लिखते हैं कि अपनी जिंदगी का एक वक्त ऐसा आया कि मैंने अल्लाह से दुआ की कि या अल्लाह ये नींद भी तेरी मखलूक है, इस नींद को ऐसा कर दे कि मैं तहज्जुद भी आराम से पढ़ सकूं और बाकी काम भी आराम से कर सकूं। अल्लाह ने इस दुआ को कबूल फरमाया, अपनी जिंदगी के कई साल सिर्फ 1 घंटे की नींद पे गुजारा किया। तो थोड़ी नींद जो है ये कोई वजह ही नहीं है नमाज की तौफीक ना मिलने की। तो 4 किस्म के लोगों को इस तहज्जुद से महरूम कर दिया जाता है, और एक जो गुनाह करता है, और एक वो है जो हलाल और हराम में ख्याल नहीं करता, और एक वो है जो रात को देर से सोता है। एक चौथा शख्स भी है जिसको तहज्जुद से महरूम कर लिया जाता है, और ये वो शख्स है कि जो इस नमाज के लिए तलब नहीं दिखाता। ये वो नेमत है कि जिसके लिए दुआएं करनी चाहिए। तो अगर तहज्जुद पढ़ नहीं सकते तो तहज्जुद के लिए दुआ तो कर सकते हैं। मस्ती के लिए बुए माए तुंद है काफी। मस्ती के लिए बुए माए तुंद है काफी। मैं खाने का महरूम भी महरूम नहीं है। तो अगर तहज्जुद नहीं पढ़ते अगर शौक रखते हैं कि या अल्लाह तेरे उन बरगुजीदा बंदों जैसा तो नहीं कि इस औकात में उठ जाओ, दिल बहुत करता है कि उनमें शामिल हो जाओ। तो अगर इबादत की तौफीक नहीं, इबादत का शौक तो होना चाहिए, ये शौक होगा तो तौफीक मिलती है। अकाबरीन का शौक अजीब व गरीब इस रात के लिए होता था, इस रात का इंतजार। राबिया बसरी फरमाती है कि या अल्लाह तेरी रात कितनी छोटी है, इस पूरी रात में मेरी दो रकत भी मुकम्मल नहीं हो पाती। अल्लाह कहा वो जो तहज्जुद पढ़ने के लिए उठने के लिए ही नहीं तौफीक मिलती, और कहा ये तौफीक वाले कि पूरी रात में दो रकत नफल मुकम्मल नहीं कर पाते। नबी अलैहिस्सलाम के सहाबा, अल्लाह, ये तहज्जुद के हरीस लोगों की जवाब थी। चनाचे हदीस बात में ये वाक्य आता है कि नबी अलैहिस्सलाम जिहाद पे तशरीफ ले गए और एक जगह पे पड़ाव डाला। रात का वक्त बहुत ज्यादा हो गया था तो आपने दो लोगों की ड्यूटी लगाई, क्योंकि आपने पहरा देना है कहीं दुश्मन करीब ना आ जाए और हम आराम करते हैं क्योंकि बेआरामी बहुत वक्त से हुई नहीं है। सब आराम में लग गए। ये जो दो लोग थे इन्होंने आपस में फैसला किया कि अब रात का बहुत देर का वक्त है तो हम क्या करें। तो फैसला यही हुआ कि जी पढ़ते हैं, नफले पढ़ते हैं। तो दोनों ने आपस में ये बात की कि पहले मैं पढ़ता हूं तो तुम आराम कर लेना, फिर जब मैं जब नफले मुकम्मल कर लूंगा तो तुम्हें उठा दूंगा, तो तुम नफले पढ़ लेना। तो आखिर वो बात नफलों पे ही आई। अब वो सहाबी जिन्होंने नफले पढ़ने शुरू की, उस वक्त अल्लाह की ऐसी रहमत बरस रही थी कि सूरह कहा पढ़ना शुरू की और पढ़ते चले गए। हदीस पाक में आता है कि दुश्मन करीब आ गया और दुश्मन ने देखा कि बाकी सब तो सो रहे हैं, बीच में एक चीज खड़ी हुई है। अब उनको एहसास पता नहीं चल रहा था बंदा है या तना है, क्योंकि वो ऐसे साकेत खड़े हुए थे। तो तीर मारा गया और तीर आके ये तहज्जुद पढ़ने वाले सहाबी को लगा, और इनकी शान देखे कि तहज्जुद पढ़े तीर आके लगा, इन्होंने इस तीर की परवाह नहीं की और अपने तहज्जुद में लगे हुए थे। फिर एक और तीर उसने मारा दुश्मन, ये हिला नहीं है मगर उसको डाउट था पता नहीं इंसान है या तरक का तना है। फिर मारा, फिर मारा, फिर मारा, 6-7 तीर आके लगे, खून खूब बहने लगा। अब इन सहाबी को भी एहसास हुआ कि अब तो जान निकलने का वक्त है। उस वक्त नफल मुकम्मल फरमाए और दूसरे को उठाया कि जी उठ जाओ, तीर लग गए हैं, हिफाजत पे मामूर हूं इसलिए तुमको उठा रहा हूं। उसने कहा अल्लाह के बंदे, इतने तीर जो लगे तो पहले उठाना था ताकि हम मुकाबला करते। उसने कहा कि ये नफाफिल पढ़ना, नवाफिल पढ़ने में इतना दिल लगा हुआ था, अगर अल्लाह के नबी का हुक्म ना होता कि मैंने हिफाजत आपकी करनी है तो मैं तीर और भी खाते रहता, इस नफल को मुकम्मल ना करता। मशाइख के नजदीक, अल्लाह वालों के नजदीक ये रात की इबादत ये लज्जत की चीज है, मगर हम इन लज्जतों से आशना नहीं है। हदीस पाक में आता है कि रात की इबादत है ये अल्लाह वालों की निशानी है, गुनाह माफ करवाने का जरिया, गुनाह से बचने का जरिया, और चौथी चीज फरमाई कि ये अल्लाह के करीब होने का जरिया है। अल्लाह रब्बुल इज्जत से दुआ है कि अल्लाह ताला हमें भी इस मुबारक अमल को, इस मुबारक सुन्नत पर अमल नसीब फरमाए। रात की इबादत की अल्लाह हमें तौफीक नसीब फरमाए। आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। थोड़ी देर के लिए सब हजरात मुराकबा कर लें, आंखों को बंद कर लें, सर को झुका लें। दुनिया और जो कुछ दुनिया में है उससे हट कट के अल्लाह की याद हो। रब तू मेरा यार रहे, रब तू मेरा और मैं तेरा यार मुझको फकत तुझे से हो मोहब्बत। खल्क से मैं बेजार रहूं, खुश रहे मुझको किसी तेरा मगर होशियार रहूं। हर दम जिक्रों फिक्र में तेरी मस्त रहूं, सर शार रहूं। अब तो रहे बस आदम आखिर, विरदे जुबां ए मेरे इला ला इला। تیرے سوا معبودِ حقیقی کوئی نہیں ہے, کوئی نہیں تیرے سوا مقصودِ حقیقی کوئی نہیں ہے, کوئی مشہودِ حقیقی کوئی نہیں ہے, کوئی محمد رسول اللہ دعا کر لیجئے. سبحان ربی العلی الوہاب, اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد مبارک وسلم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین. اے اللہ, ہم آپ کے عاجز مسکین بندے ہیں, اللہ ہمارے گناہوں کو معاف فرما, ہماری خطاؤں سے درگزر فرما, ہمارے عیبوں کی پردہ پوشی فرما, اللہ برے دن سے محفوظ فرما, اللہ بری رات سے محفوظ فرما, میرے مالک برے کاموں سے محفوظ فرما. اے اللہ, ہمیں برے انجام سے محفوظ فرما, اللہ ہدایت ملنے کے بعد گمراہی سے محفوظ فرما, تیرے مالک سیدھا رستہ ملنے کے بعد بھٹکنے سے محفوظ فرما, اللہ اپنا قرب حاصل ہو جانے کے بعد اپنی دوری سے محفوظ فرما, تیرے مالک نعمتیں مل جانے کے بعد نعمتوں کے چھن جانے سے محفوظ فرما, اللہ عزتیں ملنے کے بعد ذلت سے محفوظ فرما, میرے مالک در در کے دھکے کھانے سے محفوظ فرما, لجگ ہسائی سے محفوظ فرما, ہے اللہ گناہوں کے دلدل سے نکل جانے کے بعد گناہوں کے دلدل میں پھنس جانے سے محفوظ فرما. میرے مالک اپنی رحمت کا سایہ عطا فرما. لا آپ کے پیارے محبوب نے فرمایا گناہوں سے توبہ کرنے والا ایسا ہی ہے کہ جیسے اس نے گناہ کیا ہی نہ تھا. میرے مالک ہماری آج کی اس توبہ کو قبول فرما. اللہ جو گناہ دن میں کی انہیں معاف فرما, اللہ جو گناہ راتوں میں کی انہیں معاف فرما, اللہ جو گناہ چھپ کے کیے اللہ ان گناہوں کو بھی معاف فرما. میرے مالک جو گناہ محفلوں میں کیے اللہ ان گناہوں کو بھی معاف فرما. اے اللہ ہم گناہوں کی نجاست میں لتھڑے ہوئے ہیں, میرے مالک ہمارے حال پر رحم فرما. اللہ ماں جب اپنے بچے کو نجاست میں لتھڑا دیکھتی ہے اللہ اس سے نفرت نہیں کرتی, میرے مالک دھو دیتی, اللہ سینے سے لگاتی ہے. اللہ آپ بھی ہمیں گناہوں کی نجاست میں دیکھ رہے ہیں, اللہ آپ کی نفرت نہ فرمائے, میرے مالک ہمیں دھو دیجئے, اللہ اپنے مقبول بندوں میں شامل فرما لیجئے. میرے مالک اپنی رحمت کا معاملہ فرما, اللہ آپ کو ناراض نہیں کرنا چاہتے. میرے مالک تیرے کمزور بندے, اللہ کبھی شیطان غلط راستوں پہ ڈال دیتا ہے, اللہ کبھی ہماری خواہشات ہمیں غلط طرف لے جاتی ہیں. میرے مالک ہمارے لیے گناہ چھوڑنا بڑا مشکل کام ہو گیا, اللہ آپ کے لیے گناہ چھڑوانا آسان ہے. اللہ گناہوں سے پاک زندگی نصیب فرما. گناہگاری میں کب تک عمر کاٹوں, گناہگاری میں کب تک عمر کاٹوں, بدل دے میرا رستہ دل بدل دے, ہوا ہرس والا دل بدل دے, میرا غفلت میں ڈوبا دل بدل دے. رحمت کا معاملہ فرما, لٹھے ہوئے ہاتھوں کی لاج فرما, لٹھے ہوئے ہاتھوں کی لاج فرما. میرے مالک میں نیک نہ بن سکا تو تیرے نیکوں میں آ کے بیٹھ گیا, لنیک نہ بن سکا لنیکوں میں آیا بیٹھا. اللہ ہم تجھے تیرے ان نیک بندوں کی نیکیوں کا واسطہ دیتے ہیں, اللہ ہمارے حال پر بھی رحم فرما. اللہ ان نیکوں کی برکت سے اللہ ہمارے بھی اٹھے ہوئے ہاتھوں کو قبول فرما. اے اللہ ہمارے اعمال تو ایسے ہیں کہ ان دعاؤں کو پھٹے ہوئے کپڑے کی مانند ہمارے منہ پہ مار دیا جائے. اے اللہ ہمارے گناہوں کی نحوست کی وجہ سے اے اللہ ہماری دعاؤں کو رد نہ فرما, اے اللہ رحمت کا معاملہ فرما. اللہ اٹھے ہوئے ہاتھوں کی لاج فرما, اللہ اٹھے ہوئے ہاتھوں کی لاج فرما. اللہ تیرے نیک بندوں کی برکت سے اللہ ہمیں بھی اپنی سچی محبت نصیب فرما, اللہ اپنے پیارے محبوب کی محبت نصیب فرما, اللہ نماز کی حضوری نصیب فرما, اللہ سجدے کا سرور نصیب فرما, اللہ رات کے آخری پہر کے مناجات کی لذت نصیب فرما. اللہ وہ تیرے کیسے بندے ہوتے ہیں رات کے آخری پہر میں تیرے سامنے ہاتھ پھیلاتے ہیں تو نے انکار نہیں کرتا. اللہ وہ تیرے کیسے بندے ہوتے رات کے آخری پہر میں تیرے سامنے محبت بھرے سجدے کرتے ہیں, تو ان کے تذکرے اپنے فرشتوں میں کرتا ہے. میرے مالک ہمیں بھی ان میں شامل فرما, اللہ ہمیں بھی ان میں شامل فرما. میرے مالک اٹھے ہوئے ہاتھوں کی لاج فرما, اللہ اٹھے ہوئے ہاتھوں کی لاج فرما. میرے مالک جہاں جہاں مسلمان پریشانی کے عالم میں ہے اللہ ان کی پریشانیوں کو دور فرما, اللہ اٹکے ہوئے کاموں کا ہونا آسان فرما. میرے مالک الجھے ہوئے کاموں کو اپنی رحمت سے سلجھا, اے اللہ اپنی رحمت کا معاملہ فرما. اللہ ہمارے تینوں حرم کی حفاظت فرما, اللہ ہمارے اس ملک کی حفاظت فرما، اے اللہ ہمارے اس شہر کی حفاظت فرما، اے اللہ ہمیں بار بار اپنے گھر کا دیدار نصیب فرما، اللہ اپنے پیارے محبوب کے در کی حاضری نصیب فرما، اے اللہ اپنے نیک بندوں کے طفیل میرے مالک ہمارے حال پر رحم فرما، اے اللہ اس ملک میں جو سیلاب کی آفت آئی بھی ہے اللہ اپنی رحمت سے اس آفت کو دور فرما، اے اللہ جو لوگ کھلے آسمان کے نیچے ہیں اے اللہ اپنی رحمت سے اللہ ان کے لیے بہترین انتظام فرما، اور اے اللہ یہ مصیبت جو ہمارے گناہوں کی وجہ سے آئی اے اللہ ہم اپنے گناہوں کی توبہ کرتے ہیں، اللہ آج کی اس توبہ کو قبول فرما، میرے مالک کرم کے فیصلے فرما، اللہ اس مشکل سے آزادی نصیب فرما، میرے مالک ہمارے عزیز اقارب رشتے دار مشائخ اساتذہ والدین جو بھی اس دنیا سے فوت ہو چکے ہیں جو حیات ہیں اللہ ان سب کی مغفرت فرما، اللہ جن کی مغفرت فرما دی اپنے قرب کے اعلیٰ درجات نصیب فرما، ربنا تقبل منا انک انت السمیع العلیم، تب علینا انک انت التواب الرحیم، صلی اللہ تعالی علی حبیبہ سیدنا محمد وعلی آلہ وأصحابہ اجمعین برحمتك يا أرحم الراحمين.
ضروری اعلان سماعت فرما لیجیے، کل بروز جمعہ بعد نماز عصر حضرت شیخ صاحب کا بیان جامع مسجد منصوری لیاقت آباد میں ہوگا، لیاقت آباد نمبر 5 میں یہ مسجد ہے جامع مسجد منصوری، اور بروز بدھ 21 تاریخ کو حضرت کا بیان صراط مستقیم مسجد میں گلشن اقبال 13D میں صراط مستقیم مسجد میں ہوگا 21st of September بدھ کے دن.